الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله فرمان مصطفیٰ صلی اللہ تعالیٰ علیہ وسلم تم اپنی مجلسوں کو مجھ پر درود پڑھ کے آراستہ کرو کہ بروز قیامت تمہارے لیے نور ہوگا۔ صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد۔ مدنی چینل کے ناظرین، پروگرام ہے زندگی سنوارے۔ ہم نے بہت سے موضوعات اس پروگرام میں لیے، آج اپنی زندگی کو سنوارنے کا ایک اہم ترین پہلو ہم ڈسکس کرنے لگے ہیں۔ اٹ ول امپروو یور کوالٹی آف لائف، بلکہ در حقیقت آپ کی لائف کو ورتھ لیونگ بنانے والا، یعنی انسان کو حقیقی معنوں میں انسان بنانے والا کام ہے یہ۔ یہ کام بہت اچھے انداز سے بھی کیا جا سکتا ہے، اور یہ ایسا کام ہے جس کے لیے عمر کی کوئی قید نہیں، نو ایج لمٹ۔ وٹ یو نیڈ از پیشن، یو نیڈ اے موٹیویشن، اے پازیٹو ڈرائیو، جذبہ چاہیے، اور یہ ایک ایسی دولت ہے جسے چور چرا کے نہیں لے جا سکتا، جو انبیاء کی میراث ہے۔ ایک ٹیسٹر ہوتا ہے نا، آپ نے دیکھا ہوگا ٹیسٹر، اور وہ ٹیسٹر وہ یہ پتا چلاتا ہے کہ بجلی آ رہی ہے کہ نہیں آ رہی۔ جب آپ اس کو سوئچ کے اندر ڈالتے ہیں، ٹیسٹر جل جاتا ہے، اور یہ اس بات کی نشاندہی ہوتی ہے کہ بجلی آ رہی ہے۔ تو یہ بس یہ اہم ترین خوبی جس کا ہم آج ذکر کریں گے، یہ ایک ایسا ٹیسٹر ہے جو آپ کو یہ بتاتا ہے کہ کون سا کام اللہ کی رضا والا ہے اور کون سا کام ایسا ہے جو اللہ کے غضب کو ابھارتا ہے۔ اور کیا ہے وہ؟ وہ ہے علم، نالج، جو ڈیفرنشیٹ کرے گا، آپ کے لیے بہترین رہنما ثابت ہوگا۔ تعلیم انسان کی بنیادی ضرورت ہے، اٹس اے فنڈامنٹل بیسک رائٹ اینڈ ریکوائرمنٹ۔ دنیا کی دولت بانٹنے سے کم ہوتی ہے، گھٹ جاتی ہے، اور علم بانٹنے سے بڑھتا ہے۔ یاد رہے، جدید تعلیم کی اپنی اہمیت ہے۔ مسلمانوں نے کسی بھی دور میں علم کو ڈسکرج نہیں کیا۔ دا ایکوزیشن آف نالج، دا پرولیفریشن آف نالج، یعنی علم کو سیکھنے میں اور علم کو پھیلانے میں کبھی بھی ڈسکرج نہیں کیا، منع نہیں کیا۔ لیکن اہم ترین بات یہ ہے، اسلام ہمیں گائیڈ کرتا ہے کہ مختلف لیولز ہیں، ہیرارکی لیولز ہیں، کون سا علم سب سے ضروری ہے، کون سا اس کے بعد آتا ہے، کون سا اس کے بعد آتا ہے، فرسٹ لیول، سیکنڈ لیول، تھرڈ لیول، اور پھر اس کو تاکید کی کہ جو سب سے ضروری علم ہے اس کو حاصل کیا جائے، چاہے جو بھی عمر آپ کی ہو۔ تو ٹاپ آف دا لسٹ وہ بنیادی ضروریات دین کا علم ہے۔ ہم مسلمان ہیں، سو وی نیڈ ٹو لرن دا بیسکس آف اسلام۔ یہ اگر علم ہوگا تو وہ کام ہم صحیح طرح کر سکیں گے۔ جس طرح جہاز چلانے والے کو جہاز چلانا آتا ہوگا تو وہ جہاز چلائے گا، اسی طریقے سے آپ کو روزہ آپ نے رکھنا ہے، اب آپ کو علم ہوگا روزے کے بارے میں تو آپ صحیح طریقے سے روزے کی اس عبادت کو پرفارم کر سکیں گے۔ اسلام کے اندر علم کو پیڈسٹل یعنی فاؤنڈیشن سٹون حاصل ہے۔ ارشاد پاک ہے، اس کا مفہوم ہے کہ اللہ سے علم والے ہی ڈرتے ہیں، تو آپ بالکل دیر نہ کیجئے اس سے پہلے کہ بہت دیر ہو جائے، فوراً یہ بنیادی ضروریات دین کا علم حاصل کر لیجئے۔ اللہ رب العزت کے بارے میں کیا عقیدہ رکھنا ہے، انبیاء کرام علیہ السلام کے بارے میں کیا عقیدہ رکھنا ہے، پیارے آقا میٹھے مصطفیٰ صلی اللہ تعالی علیہ وسلم کے حوالے سے، فرشتوں کے حوالے سے، موت، زندگی، آخرت کے حوالے سے، all these postulates, all these things are pure and are 100% obligatory on a Muslim. اور پھر دعوت اسلامی کا مدنی ماحول اس حوالے سے ہمیں بہت اچھا گائیڈ کرتا ہے۔ ہماری بہت بہت کتب ایسی ہیں جو آسان انداز سے یہ باتیں آپ کو سمجھا دیں گی۔ تو یہ ایک ذریعہ ہوتا ہے، استاد ہے تو سب سے پہلے وہ سیکھے کہ اس نے کس طریقے سے اپنی ٹیچنگ کو کور کرنا ہے۔ ایک کاروباری آدمی ہے تو سیکھے کہ کس طریقے سے اس نے اپنی کاروبار کو مینج کرنا ہے۔ تو بنیادی ضروریات دین کا علم سیکھنے کے لیے ایک طریقہ تو یہ ہے کہ آپ کتابیں پڑھ لیجئے، اور دوسرا طریقہ یہ ہے کہ آپ باقاعدہ جامعہ میں، مدرسے میں داخلہ لے لیجئے۔ اور اگر یہ آپ نہیں کر سکتے تو پھر بڑا بہترین سولوشن ہماری دعوت اسلامی ہمیں دے رہی ہے، اور وہ ہے آپ آن لائن سسٹم آف ٹیچنگ کے ذریعے علم حاصل کیجئے۔ कुरान टीचर, बड़ी जबरदस्त वेबसाइट है, अभी इसको विजिट कीजिए, आपको तमाम जो है कोर्सेज के बारे में पता चल जाएगा। फेसबुक पे हमारा पेज है ऑनलाइन मदरसतुल मदीना के नाम से, 32 से ज्यादा कोर्स ऑफर कर रहे हैं, इनमें फर्ज उलूम कोर्स भी है, इसके अलावा भी बहुत से कोर्सेज हैं। तो आज इल्म के हवाले से हम एक ऐसी बात को डिस्कस करेंगे जो बहुत अहम है इल्म सीखने में, और वो है पेन, कलम। सूरतुल कलम में आया नून कलम और इसकी कसम जो लिखते हैं। एक कॉल के मुताबिक इस आयत में कलम से मुराद वो कलम है जिससे लोग लिखते हैं, पेन। इट्स अ वेरी सिंपल थिंग, बहुत सिंपल चीज है, और इसको काम करने के लिए बैटरी की जरूरत नहीं होती, इंटरनेट नहीं चाहिए होता, किसी सैटेलाइट से इसका कनेक्शन नहीं है, ये काम करता है हाथ से, ऊंचाई से गिर जाए तो टूटता भी नहीं है। ये पेन जो है ये मोबाइल की तरह, इस पर स्क्रैचेस भी इतने खास तो आते नहीं कि इसकी वैल्यू कम हो जाए, लेकिन आपने तारीख इंसानी में इस पेन की अहमियत पढ़ी होगी, किसी से ढकी छुपी नहीं है। इस दुनिया में जहां हम रहते हैं इस पेन की अहमियत क्या रही और क्या है? सबसे पहले कुरान मजीद से इस पेन ने बरकतें हासिल की। आप देखते होंगे पब्लिशिंग से पहले, प्रिंटिंग प्रेस और कंप्यूटर कंपोजिंग से पहले जितने भी नुस्खाजात लिखे जाते रहे, जब पेन निजाद हुआ, लिखाई होती रही, तो वो पेन से ही लिखे जाते रहे। बहुत शोहरा आफाक तफासीर कुरान, अहदीस की कुतुब, आला हजरत इमाम मोहम्मद गजाली अलैहि रहमतुल्लाह अलवाली और बहुत से बुजुर्गान दीन ने इस पेन को अपनी सोहबत से नवाजा। और फिर दुनियावी बात अगर की जाए तो बड़ी बड़ी साइंसी इजादात, उनके फॉर्मूलाज, बड़ी बड़ी जंगों के मोहदे इसी पेन की नोक से हुए। सो इट्स एन एसेट फॉर एंटायर ह्यूमैनिटी, पूरी इंसानियत के लिए ये पेन एक अहम हथियार, बहुत अहम टूल है। और फिर 1874 में टाइपराइटर इजाद हुआ। टाइपराइटर की इजाद से पेन को ज्यादा फर्क नहीं पड़ा, उसकी वजह यह थी कि टाइपराइटर की एक्सेस नहीं थी, सब टाइपराइटर तक पहुंच नहीं सकते थे। लेकिन फिर उसके बाद जब कंप्यूटर कंपोजिंग इजाद हुई, तकरीबन 1980 के अंदर बकायदा कंप्यूटर कंपोजिंग का दीगर काम होना शुरू हुआ, तो फिर इस पेन को काफी हद तक रिप्लेस किया गया। और आज हमें यह फैसला करना है, यह देखना है कि क्या वाकई हमें अपने बच्चों को पेन से सिखाना है या पेन पकड़ना नहीं सिखाना, क्योंकि दुनिया के बहुत से ममालिक स्टेट्स के अंदर इस वक्त पेन से लिखना वो जरूरी नहीं है। अगर किसी बच्चे को पेन से लिखना नहीं आता तो कोई मसला नहीं, वो कंप्यूटर पर कंपोजिंग करना जानता है तो ठीक है। और अब तो आर्टिफिशियल इंटेलिजेंस के जरिए एक और छलांग लगाई जा रही है कि हाथ से लिखा कंपोज ना किया जाए, बल्कि इंसान जहन में सोचे और जो वो सोच रहा है खुद ब खुद कंप्यूटर पर लिखा जाए। दिस इज अ न्यू थिंग विच साइंस इज गोइंग टू इन्वेंट। तो तख्ती वाला कल्चर तो बहुत अरसा हुआ खत्म होता चला जा रहा है, खुशखती के लिए जो लिखाई की किताबें होती हैं वो भी कम होती चली जा रही हैं। याद रखिए, हाथ से लिखना अजहद जरूरी है और इसी में भला है सबका। पेन को ताकत हमारे हाथ से मिलती है, लेकिन दर हकीकत ये पेन इंसान को ताकत दे रहा होता है जो इल्म की ताकत होती है। जब आप पेन इस्तेमाल करते हैं आप में बहुत सी ताकतें पैदा होती हैं, बिलखसूस तीन पहलू मद्देनजर रखिए। फर्स्ट थिंग इज हिस्टोरिकल लिटरेसी। इंसान हजारों सालों से पेन इस्तेमाल कर रहा है, हर सकाफत में, हर वक्त में, हर कौम में अपनी अपनी लिखाई होती है। जिस तरह मेरे अंगूठे के निशान मुख्तलिफ हैं, इसी तरीके से हर इंसान की लिखाई मुख्तलिफ होती है। और जिस तरह एक इंसान दूसरे इंसान से मुख्तलिफ होता है, लिखाई का अंदाज भी मुख्तलिफ होता है। आपने देखा होगा कुछ लोगों की लिखाई स्ट्रेट होती है, कुछ की दाएं हाथ झुकी होती है, कुछ की बाएं हाथ झुकी होती है। माजी में लोगों ने फितरती मनाजिर को देखकर इंस्पायर किया, खड़ी हुई चट्टान, हवा से झुकती हुई फसलें और लहरें बन रही हैं समुद्रों पे, इन चीजों को देखकर लिखने के अंदाज को इंस्पायर किया गया। और एक पूरी थॉट थी कैलीग्राफी स्टाइल के पीछे, और लिखने का अंदाज भी होता है, जिस तरह से एक लिखने का अंदाज ये है, मैं ऐसे पेन को पकड़ के लिखता हूं, दोनों उंगलियों से उसको पकड़ लेता हूं और अपने पाम को हाथ पे जमाता हूं, एक तरीका होता है कि इसको ऐसे करके पकड़ के लिखा जाता है। और बहुत सी कंपनीज के लोगो, यानी बहुत बड़ी बड़ी कंपनी को जो नाम लिखे होते हैं वो नाम भी किसी खास अंदाजे तहरीर से लिखे होते हैं, कैलीग्राफी होती है ना जिसको फॉन्ट कहते हैं, उससे लिखे होते हैं। اور وہ اتنے مشہور ہو جاتے کہ پھر وہ اس کو چینج نہیں کرتے. بہرحال جب تک باقاعدہ پریس شروع نہیں ہوا تھا بہت بڑی بڑی تحریریں بہت بڑی بڑی تصانیف وہ اسی پین سے لکھی گئیں. امام غزالی اعلی حضرت عظیم البرکت الشاہ امام احمد رضا خان علیہ رحمت الرحمان نے ہزاروں ہزاروں فتاوی جات وہ ہاتھ سے لکھے اور وہ مشہور تحریریں ہم تک پہنچی. Now remember, there is a branch in psychology where we study how writing helps in developing the brain. نفسیات میں پورا ایک سبجیکٹ ہے جس میں یہ بتایا جاتا ہے کہ لکھائی کس طرح دماغ کو ڈیولپ کر رہی ہوتی ہے. دیکھیں جب آپ ہاتھ موو کرتے ہیں خاص انداز سے لکھتے ہیں اور پھر انگلیوں کو گھماتے ہیں سوچتے ہیں the things ingrained into the brain وہ چیز آپ کے دماغ میں گھس جاتی ہے. آپ کے دماغ کے بہت سے حصے اس ایکٹیویٹی میں انوالو ہوتے ہیں اور معلومات زیادہ اچھے طریقے سے آپ کو یاد ہو جاتی ہیں. وہ جو بچپن میں سکول کے ٹیچرز کہا کرتے تھے نا ہاتھ سے لکھو یاد کرنا تو لکھو لکھا ہوا دکھاؤ لکھ لکھ کے یاد کرو 100% کریکٹ 100% ٹھیک ہے یہ بالکل ایسا ہی ہوتا ہے. اور جس طرح آپ نے کمپیوٹر پہ لکھنا ہوتا ہے تب تو آپ ایک اے دباتے ہیں اے لکھا جاتا ہے کوئی محنت نہیں کرنی پڑی نا پین نہیں پکڑا ہاتھ نہیں گھمایا سیکھا نہیں تو اس کا وہ اثر نہیں ہوتا. جبکہ پین پکڑ کے لکھیں گے تو اس سے ایک ایکسرسائز ہوگی اور فائدہ ہوگا. اور بالخصوص بچے جب کچھ لکھتے ہیں وہ ہر ہر حرف کے بارے میں گہرے انداز سے سیکھتے ہیں. دے گیٹ ڈیپر انسائٹ انسائڈ ایچ لیٹر ہر حرف کے بارے میں ہر لفظ کی اناٹمی کے بارے میں ان کو پتا چلتا ہے. پھر جب بچہ وہ لفظ سیکھ لیتا ہے تو وہ لفظ کہیں اور اس کو لکھا ہوا ملتا ہے تو وہ اس کو پڑھتا ہے اچھے انداز سے پڑھ لیتا ہے. یعنی ہاتھ سے لکھا ہوا بچے کو پڑھنے میں بھی مدد دیتا ہے ہاتھ سے لکھا ہوا ریڈنگ میں بھی اس کو مدد دے رہا ہے. اور ایک ہوتی ہے کرسیو رائٹنگ آپ نے سنا ہوگا. یہ دیکھیے ایک لفظ میں نے لکھا ہے گوٹ GOAT میں چاہتا تو ان کو الگ الگ بھی لکھ سکتا تھا GOAT گوٹ میں نے ان کو ملا کے لکھا تو اسے کہتے ہیں کرسیو ہینڈ رائٹنگ یعنی جوائننگ ہینڈ رائٹنگ. عام طور پہ اسی طرح لکھا جاتا ہے لیکن یہ سن کے آپ حیران ہوں گے کہ وہ لوگ جو جوائننگ ہینڈ رائٹنگ لکھتے ہیں خاص طور پہ جب بچے لفظوں کو ملا کے لکھتے ہیں تو سائنسدانوں نے ان بچوں کے باقاعدہ ذہن کی ایم آر آئی کی جس کو تو ملا کے لکھ رہے تھے اور دیکھا کہ جب دماغوں کا سکین کیا تو مختلف حروف تہجی کو جب بچے جوڑتے ہیں تو ان میں وہی صلاحیت پیدا ہو رہی ہوتی ہے جو بڑی عمر کے لوگ مشکل ڈسیزن کرتے ہوئے صلاحیت پیدا کر رہے ہوتے ہیں. اب ایک کاروباری آدمی ہے اس کو اپنے کاروبار کے بارے میں بڑا مشکل فیصلہ کرنا ہے ایک گھر میں کوئی مسئلہ بن گیا گھر کے بڑوں کو کوئی مشکل فیصلہ کرنا ہے تو ان کا دماغ جس طریقے سے وہ مشکل فیصلہ کرے گا نا بچہ جوائننگ ہینڈ رائٹنگ کرتے ہوئے اسی طریقے سے سوچ رہا ہوتا ہے. یعنی ہاتھ سے لکھنا اس بچے کو پرابلم سالونگ سکھا رہا ہے اس بچے کو مشکل کا حل کرنا سکھا رہا ہے. اور بالکل یہی بچہ اگر ٹائپنگ کرتا ہے کمپیوٹر کے اندر تو بالکل اس کی سوچوں میں تبدیلی نہیں آ رہی ہوتی اور وہ کسی بھی انداز سے اس کے اندر کوئی نئی چیز پیدا نہیں ہو رہی ہوتی. یہاں پر ہمیں ہاتھ سے لکھنے کے فوائد کا پتہ چلا. یاد رہے ہم یہاں پر ماڈرن ٹیکنالوجی کو غلط نہیں کہہ رہے. آج ماڈرن ٹیکنالوجی کے بہت سے فائدے ہیں. جب آپ لکھتے ہیں کمپیوٹر کے اوپر خود بخود سپیلنگ کریکٹ ہو جاتے ہیں پروف ریڈنگ بھی ہو جاتی ہے چیز کمپوزنگ میں چلی جاتی ہے پرنٹنگ میں چلی جاتی ہے تمام مراحل آسانی سے حل ہو جاتے ہیں. نو وی آر ناٹ سیئنگ دیٹ ٹیکنالوجی از رانگ. آپ سوشل میڈیا کے سارے پلیٹ فارم استعمال کرتے ہیں آپ کے کاروبار میں آفس میں آپ کی تعلیم میں یہ کمپیوٹر بہت زیادہ آپ کا ساتھ دے رہا ہے لیکن دیکھیے ٹیکنالوجی ہی ہمیں بتا رہی ہے کہ ہاتھ سے لکھنا بھی بہت ضروری ہے. ٹیکنالوجی بتا رہی نا ہمیں. آج ہم نے برین کے سکینز کیے سارا دیکھا کہ ہاتھ سے لکھتے ہوئے ہاتھ کی ورزش ہوتی ہے بچے کے دماغ کے نیورونز بڑی تیزی سے سپیڈلی ٹرانسفر کرتے ہیں. تو بچے کو ہاتھ سے لکھنا سکھانا یہ سب کچھ ہمیں ٹیکنالوجی نہیں بتایا اور یہ ہمارے دماغ کی ڈیولپمنٹ کے لیے بہت زیادہ ضروری ہے. ہاں یہ ٹیکنالوجی پہ حد سے زیادہ انحصار کرنا یہ غلط ہے. ٹیکنالوجی کا استعمال کیا جائے لیکن حد سے زیادہ انحصار نہ کیا جائے. کاپی کی پینسل کی کاغذ کی اہمیت कभी भी कम नहीं हो सकती। मदनी चैनल के नाज़रीन गौर से सुनिएगा, दिस इज समथिंग वेरी इंपॉर्टेंट। लिखाई ये एक बड़ा जाती सा काम है, एक इंसान की जात का आईना दार हो जाता है। जब आप साइन करते हैं ना, सिग्नेचर करते हैं अपने चेक बुक के ऊपर या किसी और जगह पर, ये आपकी जात, आपकी शख्सियत की नुमाइंदगी करते हैं वो साइन, और आपके साइन से लोग आपकी जात के बारे में जान लेते हैं। और ये लिखाई दर हकीकत एक रिकॉर्डिंग होती है आपके जज्बात की, आपकी जात एक सफे पर आ जाती है। आपके हाथ से लिखा हुआ कागज, इसमें बहुत ताकत होती है। आपने नोट किया होगा, अमीर अहले सुन्नत हजरत अल्लामा मौलाना इलियास कादरी साहब जब हफ्तावार रिसाले की तरगीब दिलाते हैं तो आप एक सफे पर अपने हाथ से नोट लिखते हैं, इट इज ए हैंड रिटन नोट। और उस तहरीर में कि ये हमारे पीर साहब की तहरीर है, ये बानी दावत इस्लामी अमीर अहले सुन्नत की तहरीर है, ये कितनी जबरदस्त अट्रैक्ट करती है। और वो तहरीर जब आप किसी को अता फरमाते हैं, आप किसी किताब में कोई एक कॉल लिख देते हैं, उसके ऊपर अपने सिग्नेचर्स कर देते हैं, तो कितनी जाती दिलचस्पी, जज्बाती वाबस्तगी महसूस होती है। और इसी तरीके से अगर किसी के वालिदैन फौत हो चुके हों और फौत होने के बाद वो अपने वालिदैन की तहरीर कहीं उसको मिल जाए तो उसको कितनी खुशी होगी, सारी बातें याद आ जाएंगी, सब कुछ याद आ जाएगा। और ये सब कुछ जो है वो कंपोजिंग के साथ नहीं होगा, यू विल स्टैंड स्टिल, सो आपकी जिंदगी में खुशी आ जाएगी। सो पेन इज ए पावरफुल लिंक टू द पास्ट, कलम आपका माजी के साथ एक गहरा ताल्लुक बना देता है। और कलम जो है ये लाइफ लॉन्ग लर्निंग के लिए, सारी जिंदगी सीखते सिखाते रहने के लिए भी बहुत ज्यादा जरूरी है। तो कुरान में सूरतुल कलम की आयत नंबर 1 तर्जमा है, कलम और उसकी कसम जो लिखते हैं। फरमाया, एक कॉल ये है कि इस आयत में कलम से मुराद वो कलम है जिससे लोग लिखते हैं, और इनके लिखे से मुराद लोगों की दीनी तहरीरें हैं। दूसरा कॉल ये है कि कलम से मुराद वो कलम है जिससे फरिश्ते लिखते हैं, और इनके लिखे से बनी आदम के आमाल के निगेबान फरिश्तों का लिखना मुराद है, या उन फरिश्तों का लिखा मुराद है जो लोहे महफूज से आलम में वकू पजीर होने वाले वाकयात अपने सहीफों में लिखते हैं। तीसरा कॉल ये है कि इस कलम से वो कलम मुराद है जिससे लोहे महफूज पर लिखा गया, ये नूरी कलम है और इसकी लंबाई जमीन और आसमान के फासले के बराबर है, और इनसे लिखे से लोहे महफूज पर लिखा हुआ मुराद है। इस कलम ने अल्लाह ताला के हुक्म से लोहे महफूज पर कयामत तक होने वाले तमाम उमूर लिख दिए हैं। जैसा कहते उबादा बिन साबित रदी अल्लाह ताला नो से रिवायत है, रसूल करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने इरशाद फरमाया, अल्लाह ताला ने सबसे पहले कलम को पैदा फरमाया और उससे फरमाया लिख, वो अर्ज गुजार हुआ, ऐ मेरे रब अज़्ज़ा वजल मैं क्या लिखूं? इरशाद फरमाया, जो कुछ हो चुका और जो अबद तक होगा सब की तकदीर लिख दे। और सुनने अबू दाऊद में रिवायत है कि अल्लाह ताला ने कलम से इरशाद फरमाया, कयामत तक जो चीजें होंगी सब की तकदीरें लिख दे। तो कलम को अपना एक साथी बना लीजिए। मदनी चैनल के नाजरीन, आप लिखेंगे लिखेंगे आपके बच्चों में, आपकी नस्लों में लिखाई से मोहब्बत आएगी, और वाकई लिखा हुआ याद रहता है। जब भी कोई चीज आपको याद ना रह रही हो, एक दफा ट्राई करके देखिए, उसको हाथ से लिखकर देखें, इंशाल्लाह अज़्ज़ा वजल पढ़ाई में दिल भी लगेगा और बहुत ज्यादा इंटरेस्ट भी पैदा होगा। आइए अपने प्रोग्राम के नेक्स्ट सेगमेंट की तरफ चलते हैं, हेल्थ टिप, देखें डॉक्टर उसामा हमें क्या बता रहे हैं।
सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद। मदनी चैनल के नाजरीन, आज हम ह्यूमन ब्रेन के बारे में सुनेंगे। इंसानी दिमाग, इंसानी दिमाग ये इंसान का ऐसा उज्व है जो इंसान के सारे जिस्म को कंट्रोल करता है। हमारे सारे जिस्म की तमाम हरकत, हमारे तमाम महसूसात, हमारा सोना, जागना, भूख लगना, भूख का ख़त्म होना, ये तमाम के तमाम चीज़ें हमारा दिमाग यानी कि हमारा ब्रेन कंट्रोल करता है। ब्रेन को बहुत सारी बीमारियां भी लाहिक हो सकती हैं, जिसके अंदर आज हम तीन चीज़ों का ख़ास तौर पर तज़किरा करेंगे। नंबर 1, फालज यानी कि स्ट्रोक। फालज एक ऐसी बीमारी है जिसके अंदर जिस्म के किसी खास हिस्से के अंदर कमजोरी पैदा हो जाती है, या इंसान का कोई खास हिस्सा हरकत करना बिल्कुल छोड़ देता है। होता यह है कि दिमाग का वो हिस्सा जो हमारे जिस्म के किसी खास हिस्से को कंट्रोल करता है, वो किसी भी वजह से काम करना छोड़ देता है। इसकी वजह दिमाग के अंदर खून की शरियान का फटना या दिमाग के अंदर किसी क्लॉट की वजह से, यानी कि जमे हुए खून की वजह से दिमाग तक खून की सप्लाई का बंद हो जाना भी हो सकता है। इसके साथ साथ दिमाग को चोट लगना यानी कि हेड इंजरी भी फालज का एक कॉज है। फालज से कैसे बचा जा सकता है? फालज से बचने के लिए सबसे पहले अपना लाइफस्टाइल चेंज कीजिए, अपने ब्लड प्रेशर और शुगर को कंट्रोल रखिए। अगर आप सफर पे जाएं और अगर आप मोटरसाइकिल का इस्तेमाल कर रहे हैं तो हेलमेट का इस्तेमाल कीजिए, और अगर आप गाड़ी में हैं तो सीट बेल्ट का इस्तेमाल कीजिए। आपको ये जानकर हैरानी होगी कि रोड ट्रैफिक एक्सीडेंट्स में इंसानी जान का ज़िया होने का सबसे बड़ा सबब हेड इंजरी है। अगर आप गाड़ी में सीट बेल्ट का इस्तेमाल करते हैं तो खुदा ना खास्ता किसी भी हादसे की सूरत में आपका सर आपके स्टेयरिंग को टकराकर हेड इंजरी होने से बच सकता है। और अगर आप हेलमेट का इस्तेमाल करते हैं तो हेलमेट आपके सर को हेड इंजरी से बचा सकता है। और ये याद रखिए कि फालिज एक ऐसी बीमारी है कि अगर इंसान को जिस्म के अंदर फालिज हो जाए तो उसको कुछ ना कुछ इम्प्रूव तो किया जा सकता है, लेकिन मुकम्मल तौर पर ठीक करना बहुत मुश्किल है। लिहाजा एहतियात ही इस मर्ज के लिए सबसे ज्यादा जरूरी है। आइए, दिमाग को मुतासिर करने वाली दूसरी बहुत ही अहम बीमारी के बारे में सुनते हैं, जिसे आम जुबान में गर्दन तोड़ बुखार कहा जाता है। मेडिकल टर्मिनोलॉजी में इसे मेनिनजाइटिस या एनकेफलाइटिस या सेरिब्रल मलेरिया कहा जाता है। इस बीमारी के अंदर इंसान को तेज बुखार होता है, इंसान की गर्दन में शदीद अकड़ाव पैदा हो जाता है, इंसान को शदीद सर में दर्द होता है, इंसान की आंखों के आगे फ्लैशेज ऑफ लाइट आते हैं, देखने में मुश्किल पेश आती है, और इस बीमारी के अंदर भी जिस्म के किसी भी हिस्से के अंदर कमजोरी आ सकती है और इंसान को झटके भी लग सकते हैं। ये बीमारी काबिले इलाज है। इस बीमारी के लिए कुछ टेस्ट किए जाते हैं और उसके बाद टीकों के जरिए इस बीमारी का इलाज किया जाता है, लेकिन ये बीमारी इंसान के जिस्म को कुछ ना कुछ पेचीदगियां भी छोड़ जाती है। अगर दिमाग को इररिपेरेबल डैमेज हो जाए, यानी कि ऐसा नुकसान हो जाए कि जिसकी तलाफी मुमकिन ना हो, तो उसकी वजह से इस बीमारी के ठीक होने के बाद भी जिस्म के किसी हिस्से के अंदर कमजोरी या फिर इंसान को झटके लगने का मर्ज लाहिक हो सकता है। इस बीमारी से बचने के लिए वैक्सीनेशन की जाती है, यानी कि हफाजती टीके लगाए जाते हैं। तो मदनी चैनल के नाजरीन, आज हमने इंसानी जिस्म के सबसे अहम उस यानी कि इंसानी दिमाग के बारे में सुना। हमने ये सुना कि फालज इंसानी दिमाग को बहुत बुरी तरह से मुतासिर कर सकता है, लेकिन इससे बचा जा सकता है अगर हम अपना लाइफस्टाइल अच्छा रखें, एक्सरसाइज करें, ब्लड प्रेशर और शुगर को कंट्रोल में रखें, हफाजती सीट बेल्ट का इस्तेमाल करें, हेलमेट पहने, तो इन तमाम एहतियाती तदाबीर से फालज से बचा जा सकता है। वैक्सीनेशन के जरिए गर्दन तोड़ बुखार से भी बचा जा सकता है, और इन बीमारियों का इलाज किसी हद तक मुमकिन भी है। अपनी सेहत का ख्याल रखिए, मदनी चैनल देखते रहिए। सल्लु अल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
सेगमेंट है आज की किताब। अल्लाह अज़्ज़ोजल के महबूब सल्लल्लाहु तआला अलैहि वसल्लम ने एक जगह वुजू फरमाया, फिर अपने सहाबा इकराम की तरफ रुख करके फरमाया, क्या मैं तुम्हें गुनाहों को मिटाने वाले अमल के बारे में ना बताऊं? सहाबा किराम ने अर्ज की, जरूर बताइए। इरशाद फरमाया, मुशक्कत के वक्त कामिल वजू करना और मस्जिद की तरफ कसरत से आमदोरफ्त रखना और एक नमाज के बाद दूसरी नमाज का इंतजार करना। किसी के दिल में खुशी दाखिल करने वाले चंद काम, किसी प्यासे को पानी पिला देना, किसी भूखे को खाना खिला देना, कोई दुआ के लिए कहे तो हाथों हाथ उसके लिए दुआ कर देना, किसी की बात तवज्जो से सुन लेना, किसी का मशवरा मान लेना, किसी की जानिब से की गई इस्लाह को कबूल कर लेना, जरूरतमंद की मदद करना, हाजतमंद को कर्ज दे देना, पसंदीदा चीज खिलाना, अहम मौके पर तोहफा देना, मजलूम की मदद करना, दुराने सफर बैठने के लिए जगह दे देना। इस्लाम इतना प्यारा मजहब है कि इसमें इंसान तो इंसान जानवरों के भी हुकूक मौजूद हैं। चुनाचे जो जानवर सांप बिच्छू वगैरह की तरह मूजी यानी अजियत पहुंचाने वाले ना हो, उनको बिला वजह تکلیف پہنچانا منع ہے، یہاں تک کہ جن جانوروں کو کھانے کے لیے ذبح کیا جاتا ہے انہیں بھی ایسے طریقے سے ذبح کرنے کی تاکید ہے جس میں انہیں کم سے کم تکلیف ہو۔ چنانچہ مدنی آقا صلی اللہ تعالی علیہ وسلم نے حکم دیا، جب تم ذبح کرو تو آسن یعنی خوب عمدہ طریقے سے ذبح کرو، اور تم اپنی چھری کو اچھی طرح تیز کر لیا کرو، اور ذبیحہ کو آرام دیا کرو۔ بوقت ذبح رضائے الہی کی نیت سے جانور پر رحم کھانا کار ثواب ہے، جیسا کہ ایک صحابی رضی اللہ تعالیٰ عنہ نے بارگاہ رسالت میں عرض کی، یا رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم، مجھے بکری ذبح کرتے وقت رحم آتا ہے۔ فرمایا، اگر اس پر رحم کرو گے اللہ عز و جل بھی تم پر رحم فرمائے گا۔ کسی نے خواب میں حجت الاسلام حضرت سیدنا امام محمد بن محمد بن محمد غزالی علیہ رحمت اللہ الوالی کو دیکھ کر پوچھا، ما فعل اللہ بکا، یعنی اللہ عز و جل نے آپ کے ساتھ کیا معاملہ فرمایا؟ تو جواب دیا، اللہ عز و جل نے مجھے بخش دیا۔ پوچھا، مغفرت کا سبب کیا بنا؟ فرمایا، ایک مکھی سیاہی یعنی انک پینے کے لیے میرے قلم پر بیٹھ گئی، میں لکھنے سے رک گیا یہاں تک کہ وہ فارغ ہو کر اڑ گئی۔ دیکھیے مدنی چینل کے ناظرین، کتنی بہترین معلومات ہمیں ملی، اور یہ معلومات ہمیں ملی کتاب آسان نیکیاں، بڑی ہی خوبصورت اور بہترین کتاب ہے۔ اس کتاب کی ہیڈنگز دیکھیے، ہر نیکی اہم ہے، عذاب سے چھٹکارے کے اسباب، اچھی اچھی نیتیں کرنے کا طریقہ، گلوکار کی توبہ۔ آپ یہ کتاب دعوت اسلامی کے اشاعتی ادارے، پبلشنگ ڈپارٹمنٹ، مکتبۃ المدینہ سے حاصل کر سکتے ہیں، اور اس کتاب کو دعوت اسلامی کی ویب سائٹ دعوت اسلامی .net سے ڈاؤن لوڈ بھی کر سکتے ہیں۔